अस्सलाम वालेकुम नाज़रीन, आप देख रहे हैं नसीम ज़हरा टेट। आज बात करेंगे पनामा लीक्स, सब प्राइम मिनिस्टर के मुंतजर हैं, कल वो पार्लियामेंट में तशरीफ लाएंगे। और फिर बात करेंगे शिकायत के अंबार लेकिन रियासत है खामोश। तो नाज़रीन सबसे पहले बात करेंगे कि प्राइम मिनिस्टर की तरफ सबकी नज़र है, तवक्को ये है कि कल प्राइम मिनिस्टर साहब जब पार्लियामेंट में आएंगे तो कोई एक पॉलिसी स्टेटमेंट के साथ साथ कुछ वो इकदामात का भी ऐलान करेंगे जिसके तहत साफ और शिफाफ इंक्वायरी हो जाए पनामा लीक्स पर। लोगों का ये कहना है नाज़रीन कि प्राइम मिनिस्टर चूँकि प्राइम मिनिस्टर हैं, ही इज़ द वन हु इज़ लीडिंग द नेशन, उनको सबसे पहले आके बात करनी चाहिए और कुछ क्लैरिफिकेशन अपने हवाले से देनी चाहिए ताकि माहौल ठंडा हो और फिर मुस्बित बात आगे हो, क्योंकि पनामा लीक्स की तह तक पहुँचने की ज़रूरत है। और इस पर बात करेंगे नाज़रीन आज के एक्सपेक्टेशन क्या है प्राइम मिनिस्टर की तकरीर से सियासी जमातों को और बाकी जो पाकिस्तान के लोग हैं उनको। तो हमारे साथ मौजूद हैं नाज़रीन में लेफ्टिनेंट जनरल अमजद शुएब साहब, वेलकम टू द प्रोग्राम जनरल साहब। नाज़रीन हमें ज्वाइन किया है मिनिस्टर ऑफ स्टेट फॉर प्राइवेटाइजेशन मोहम्मद ज़ुबैर साहब, PMLN के लीडर हैं, वेलकम टू द प्रोग्राम ज़ुबैर साहब। और अली मोहम्मद ख़ान नाज़रीन PTI के लीडर हैं, मेंबर स्टैंडिंग कमेटी लॉ एंड जस्टिस इन द नेशनल असेंबली। अली मोहम्मद साहब बहुत शुक्रिया आने का। तो ज़ुबैर साहब आपसे शुरू करते हैं, कल प्राइम साहब तवक्को में पूरे उतरेंगे लोगों की?
अगर आप मेरे से अभी पूछ रहे हैं, मैं कहना नहीं चाहता, वो कभी भी इमरान खान की और इतजाज़ अहसन की तवक्कोआत पर पूरा नहीं उतरेंगे, क्योंकि इसमें लीगैलिटी के साथ साथ एक पॉलिटिक्स भी है। और बिल्कुल हम समझते भी हैं कि पॉलिटिकल माइलेज लेने की कोशिश की जाएगी, तो हम जो भी कह देंगे उनके पास कोई ना कोई क्वेश्चन ज़रूर रहेगा। मुतमईन करना पूरी पाकिस्तानी कौम को तो मुश्किल है, लेकिन बाय एंड लार्ज जो एक कम्युनिटी है, जो सबसे ज़्यादा एक इस एस्पेक्ट से द फाइनेंशियल कम्युनिटी, द बैंकर्स फॉर एग्जांपल, जो समझते हैं इन सब चीज़ों को, उनको 100% मुतमईन करेंगे।
अच्छा, आपको लगता है कि जो सबसे ज़्यादा तजब्जुब में पाकिस्तान की कम्युनिटी है वो बैंकर्स की कम्युनिटी और बिजनेस कम्युनिटी है?
नहीं, जो समझते हैं इस एस्पेक्ट को, देखिए बात यह है कि हारे का, अभी आप अगर इस्लाम के हवाले से कोई बात करेंगी तो फिर तो बैंकर्स अब वो फाइनेंशियल कम्युनिटी की नहीं मैं बात करूंगा, या अगर आप पॉलिटिक्स की बात करेंगे तो वो उनके, मैं इस रेफरेंस से बात कर रहा था कि क्या मुतमईन कर सकेंगे उन अपने जवाबात से, बिकॉज बात हो रही है एसेट्स की, बात हो रही है इनकम की, बात हो रही है मनी लॉन्ड्रिंग की, बात हो रही है ये तमाम चीज़ों की, डिक्लेरेशन की, टैक्स रिटर्न फाइलिंग की, टाइम पर किया है, सही किया है, नहीं किया है, कोई मिस डिक्लेरेशन किया है। तो इसको एक नसीम, जो एक पाकिस्तान में एक अनफॉर्चुनेटली एक चीज़ है कि हम हर चीज़ के चैंपियन हर एक बन जाता है कि जी मुझे ये भी आता है, मुझे इस्लाम भी आता है, मुझे क्रिकेट भी आता है, मुझे म्यूजिक भी आती है, मुझे एंटरटेनमेंट भी आती है, और पॉलिटिक्स पर तो हम सब चैंपियन हैं ही हैं।
आम शहरी तो किधर खड़ा है इस पे?
जरूर होता है कि
ज़ुबैर साहब करना, आम शहरी को कुछ पैगाम नहीं देंगे?
आम शहरी जिनको आम शहरी पाकिस्तान मुस्लिम लीग के साथ, जी मैं आपको बता देता हूँ नसीम, आपकी पॉलिटिकल इनसाइट तो माशाल्लाह बहुत अच्छी है। दो इलेक्शंस हुए पंजाब में, नहीं पंजाब से बाहर ही दोनों हुए पनामा लीक्स आने के बाद, एक पिशावर के गढ़ में हुआ है और एक बलूचिस्तान में हुआ है। दोनों में पाकिस्तान मुस्लिम लीग नवाज ही जीती है और दोनों में ओपोनेंट्स PTI था और पीपल्स पार्टी भी थी और वो पीछे, काफ़ी पीछे थे। तो मेरा ख्याल है कि जब आप आवाम की बात, हम यही तो कहते हैं कि शाहिद मसूद का एक चैनल पर बैठ जाना, डॉक्टर मोहित पीरज़ादा का एक चैनल पर बैठ जाना, या ARY और समा का एक डिफाइन कर देना कि जी पाकिस्तानी अवाम को सेटिस्फाई करें, भाई अवाम को तो का तो एक ही तरह से पता चलता है, जिसको आप कहते हैं द पीपल हैव स्पोकन।
अच्छा ठीक
तो
है, ओके,
पता चलता है जब उनकी राय का इजहार होता
है।
इमरान खान ने भी दोनों इलेक्शन में,
आपका पॉइंट क्लियर हो गया जेल साहब, वो ये कह रहे हैं ज़ुबैर साहब के पीपल हैव स्पोकन, दो इलेक्शन हुए पनामा लीक्स के बाद और दोनों में उनकी जमात जो है वो जीती है, तो इशू यही है कि टेक्निकली बता दें लोगों को कि बेईमानी कोई नहीं है।
नहीं, मैं समझता हूँ ये दुरुस्त नहीं है, लोगों ने जेलों में बैठे हुए इलेक्शन लड़े और जीत गए, इसका मतलब ये नहीं कि उन्होंने क्राइम नहीं किए हुए थे। ये एक बिल्कुल टोटली मैं समझता हूँ एक डिफरेंट प्रोसेस है जो इलेक्शन में डिपेंड करता है, लोगों में अवेयरनेस है नहीं है, वो इतना सोचते हैं, ये चीज़ एक बिल्कुल डिफरेंट है।
प्राइम मिनिस्टर के लिए चैलेंज क्या कल?
प्राइम मिनिस्टर के लिए बड़ी सीधी बात है, देखें जो ऑपोजिशन ने 7 क्वेश्चन हैं वो रेलिवेंट हैं इनके अपनी ज़ात से, प्राइम मिनिस्टर की ज़ात से,
जी
उसका बाकी लोगों से ताल्लुक नहीं। उसकी बुनियादी वजह ये है कि वो ही इज़ द चीफ एग्जीक्यूटिव ऑफ आर कंट्री, और उनकी अपनी ज़ात जो है, उनका अपनी जो मॉरल अथॉरिटी है वो चैलेंज हो चुकी है। सो मैं समझता हूँ कि उनको उस हद तक आगे बढ़ना चाहिए था जहाँ वो अपने आप को मुकम्मल तौर पर क्लियर करते, उनकी मॉरल अथॉरिटी इस्टेब्लिश हो जाती, और फिर सबका एहतसाब करना उनकी अपनी जिम्मेदारी है। ये तो हुकूमत को करना था, मतलब ये बार बार जो कहा जाता है कि नहीं अक्रॉस द बोर्ड हो, अक्रॉस द बोर्ड, मैं गवर्नमेंट के लोगों से ये सुन के बड़ा हैरान होता हूँ कि अक्रॉस द बोर्ड में उनको कौन रोक रहा है, क्योंकि ये तो हुकूमत, मिसाल के तौर पर हम इमरान खान का किस्सा सामने आया है,
वो तो नई मुल्क
तो
कह चुके हैं कि आप अगले 48 घंटे में कर दें सबका जो
मैं तो
है
देखें
जो
बड़ी
छह
सीधी
लोग
सी बात
हैं।
है, अगर मैं परवेज रशीद साहब को सुबह शाम यही सुनूं कि वो इमरान खान को सिर्फ ताने दे रहे हैं तो मुझे उस पर
कि
तसल्ली
आप
नहीं
एक्शन
होती,
क्यों नहीं लेते उनके
एक्शन लेते।
खिलाफ
मेरा
एक्शन?
तो मेरा मतालबा तो ये है कि
अच्छा
इमरान खान को
जुबैर ये
पकड़े।
बताइएगा कि आपको लगता है जो मॉरल अथॉरिटी का इशू नहीं है?
देखिए मॉरल अथॉरिटी का इसमें 3 चीज़ें हैं, मॉरालिटी भी है, लीगैलिटी भी है और पॉलिटिक्स भी है। और ये जो अभी जनरल साहब ने कहा था कि 7 सवाल, मेरा ख्याल है जनरल साहब से मैं पूछ सकता हूँ कि हमने जो जवाब दिए इन्होंने पढ़ने की जहमत भी की है। और मैं ये नहीं कह रहा था कि वोट मिलने का मतलब ये है कि वो बेईमानी के साथ मैं लिंक कर रहा था, मैं ये कह रहा था अवाम को ट्रस्ट है, अवाम को कॉन्फिडेंस है, मैं वो बात कर रहा था, मैं ये तो नहीं कह रहा था। बिल्कुल मोरालिटी का इशू है और मोरालिटी के हिसाब से प्राइम मिनिस्टर मस्ट कम क्लीन, आई एम एब्सोल्युटली क्लियर, मैं तो डिफाई नहीं कर रहा कि उनको जवाब नहीं देना चाहिए, प्राइम मिनिस्टर को जवाब। लेकिन मेरा कहने का मतलब ये नसीम ये है कि इससे पॉलिटिक्स से हट के अगर हम बात करें बुध के दिन, क्योंकि हमारे लिए गोल पोस्ट बड़ा मुश्किल था चेज करना, एतजाज अहसन साहब ने मैसेज दिया कि हम बुध के दिन 7 फाइनल अपने क्वेश्चन हैं हम लेके आएंगे, उन्होंने जब दिए कौम के सामने तो 70 मिनट के अंदर अंदर हम मीडिया के सामने थे जवाब देने के लिए। उन्होंने दूसरे दिन सुबह कहा कि वो तो एक लाइनर दिए थे, मैं शाम को दोबारा गया थर्सडे को और तफसील के साथ, मेरे से एक क्वेश्चन जनरल साहब पूछ लें उस 7 में से कि अगर वो
अच्छा,
सेटिस्फाई
अच्छा,
मैं ना कर
मैं चाहूंगी अली मोहम्मद खान पीटीआई के लीडर हमारे साथ मौजूद हैं। अली आपने ये तमाम गुफ्तगू सुनी है और आपने ये भी सुना है कि कल आप क्या एक्सपेक्ट कर सकते हैं प्राइम मिनिस्टर साहब की तरफ से, आपने सुना क्या कहा इन्होंने कि जो टेक्निकल चीज़ें हैं बैंकर्स और इन लोगों को सेटिस्फाई हो कल करेंगे प्राइम मिनिस्टर?
बिस्मिल्लाह रहमान रहीम, अल्लाहुम्मा सल्ली वसल्लम मुबारक अला सय्यिदिना मोहम्मद। सबसे पहले तो मैडम बहुत शुक्रिया आपने मुझे मौका दिया। मैं अगर ये कहूँ, इब्तिदा मैं इससे करूँगा कि मैडम नसीम जहरा, अगर मैं आपको ये कहूँ कि चैनल के बाहर आपकी जो गाड़ी खड़ी है ये आपने गलत पैसों से ली है, या जिस घर में आप रहती हैं वो आपके अपने पैसे नहीं थे, तो आपका इमीडिएट रिएक्शन ये होगा कि अली मोहम्मद साहब ये है मेरी गाड़ी के डॉक्यूमेंट्स और ये है मेरे घर के कागज, आपको किसने ये इख्तियार दिया कि मुझे इस तरह से क्वेश्चन करें, अगर कर भी दिया तो ये है मेरे कागज। तो द पॉइंट इज कि चाहे जो जौन सा भी TOR हो, जौन सी भी अदालत हो, अगर आपके हाथ साफ हैं मियां साहब, इट डज नॉट मैटर कि आपको किस तरीके से क्वेश्चन करता है। यू जस्ट कम टू द पार्लियामेंट, ब्रिंग द डॉक्यूमेंट्स एंड टेक द पार्लियामेंट इन टू कॉन्फिडेंस। पार्लियामेंट जिसने आपको एजाज दिया, आपको इज्जत दी, दुनिया में कोई आदमी 3 बार मेरे ख्याल में वजीर आजम नहीं बन सका, शायद मियां साहब पहले होंगे या पहले दूसरे तीसरे होंगे। अगर इतनी इज्जत दी है तो इतना कर्म कर दीजिए कि जवाब दे दीजिए। मैं ये समझता हूं कि अगर मियां नवाज शरीफ साहब के हाथ साफ हैं, ये सारे TOR अपोजिशन के भी खिलाफ जाएंगे। वजह उसकी यह है कि अगर आपने फोकस कर दिया नवाज शरीफ साहब को, क्योंकि वज़ीर-ए-आज़म पाकिस्तान है, हमारी अपोजिशन की, जॉइंट अपोजिशन की और इमरान खान जो चेयरमैन तरीके इंसाफ है, हम ये कहते हैं कि मियां साहब की सबसे पहले हो इन्वेस्टिगेशन, क्योंकि वज़ीर-ए-आज़म है, और उसके बाद चाहे जिसकी भी हुकूमत चाहे वो करे। अब सवाल ये है कि अगर इतना फोकस है मियाँ साहब पे और उन्होंने गलत काम नहीं किया तो आप ये सारा बर्डन ऑफ प्रूफ फिर अपोजिशन की तरफ फेंक देंगे। एक दफा आप क्लियर हो जाए फिर अपोजिशन के पास कोई जवाब नहीं होगा। पाकिस्तान में जिस भी बंदे पे नवाज शरीफ साहब की हुकूमत हाथ रखेगी, अपोजिशन के पास कोई चारा नहीं होगा कि मियां साहब के पीछे खड़े हो उस इन्वेस्टिगेशन में। बट फॉर दैट फर्स्ट मियां नवाज शरीफ शुड कम अप जो लोअर मॉरल ग्राउंड है उससे हाई मॉरल ग्राउंड पे आने के लिए मियाँ साहब को अपना आप क्लियर करना होगा। और नसीम जहरा साहब, क्यों मैं ये बात कर रहा हूँ, उसकी वजह यह है कि जितना मियाँ साहब को बड़ा एजाज मिला 3 बार के वजीर आजम, उतना ही बड़ी रिस्पॉन्सिबिलिटी किस तरह 1981 से 2016 तक पिछले 35-36 सालों में मियाँ साहब 3 बार वजीर आजम, उनकी जमात 5 बार वजीर आला पंजाब, और उनके पास 200-300 से ज्यादा मिनिस्ट्रियां। 35-36 साल में मुशर्रफ के 8 साल निकाल के बाकी 26-27 साल मियाँ साहब की हुकूमत रही पाकिस्तान में बिलमूम और पंजाब में बिलखसूस। So he's responsible. He should answer. और अगर कोई गलत काम नहीं किया तो फिर डर किस चीज का?
जी जुबैर साहब, बड़ी लंबी बात की लेकिन बड़ी पुरजोर इन्होंने इस वक्त एक अपील ली है कि मियाँ साहब कल आए प्राइम मिनिस्टर साहब और अपने आप को क्लियर करें सबके सामने।
अली, मैं नसीम जहरा, मैं सिर्फ अली से ये पूछना चाहता हूँ कि हमने जो जवाब दिया था उन्होंने पढ़ा है?
जी मैंने पढ़े हुए।
हेलो,
वो कह रहे हैं
जी मैंने पढ़े हुए।
जी जी मैंने पढ़े हुए। आप उसमें क्या क्या जी पढ़े उसमें, आप मुझे कोई एक, मुझे एक चीज बताएं उसमें कोई ऐसी चीज है जिसमें आपको डिसएग्रीमेंट है हमारे जवाब से? 7 सवाल जो आप लोगों ने, वो सिर्फ मुझे बताएं ना उसमें कहां है डिसएग्रीमेंट, पहले तो ये बताएं
कि जिसकी तरफ चीफ जस्टिस
साहब को छोड़ देना, अली अली सियासत को छोड़ देना। जी मैं 7 सवालों का जवाब बात कर रहा हूं कि उस पर जो हमने जवाब दिया था उसमें आपको कहां डिसएग्रीमेंट है हमारे जवाब से कि जी ये तसल्ली बख्श नहीं है, ये सब चीज नहीं बता रहा।
आप बताएं सवाल कर लिया मेरा
ताकि मैं उसको क्लेरिफाई कर दूं, पूरी कौम अभी देख रही है। जी
अब आप मेरा जवाब प्लीज सुन लीजिए जुबैर भाई। देखें, जब ये TORs बनाए जा रहे थे, आई वॉज पार्ट ऑफ द कमेटी जो PTI की लॉ कमेटी थी जो TORs बना रहे थे, आई वॉज पार्ट ऑफ दैट, और हामिद खान साहब उसके लीड कर रहे थे। आप यकीन कीजिए जुबैर साहब, जो पहला पॉइंट हामिद खान साहब ने निकाला था वो ये था कि ये लॉ बड़ा वीक है 1956 का और स्पेशल लॉ चाहिए होगा। दूसरी बात जो हमने वहां पे निकाली वो ये थी कि इतना वेग है, स्कोप इतना वाइड है।
कुछ और बात कर रहे हैं आप, कुछ और बात कर रहे हैं, मेरा ख्याल आप सियासत फॉलो ही नहीं कर रहे हैं।
मेरी बात
अली, आप सियासत ही नहीं फॉलो कर रहे
हैं। अली टाइम कम है, अली एक सेकंड, अली टाइम कम है, फोकस। हाँ अली टाइम कम है, जरा फोकस जवाब दें जो साथ वो कह रहे हैं जवाब दिए।
मैं स्पेसिफिकली पूछ रहा हूँ कि जो उस पर आपको क्या इतराज है?
मैं अगर आप मुझे एक्ट वाले, अगर आप मुझे इजाजत दे दें,
7 सवालों में 7 सवाल जो किए हैं।
देखिए मैं आपको शॉर्ट इन ब्रीफ बताता हूं। सबसे पहले जो हमें इतराज है वो ये है कि कोई टाइम लिमिट नहीं है, कोई फोकस, कुछ देयर हैज टू बी सम टाइम लिमिट। दूसरा ये है कि मियां नवाज शरीफ साहब का,
भाई आपके 7 सवालों की बात कर रहे हैं, इन्वेस्टिगेशन, यू आर नॉट इवन फॉलोइंग द थिंग।
इन्वेस्टिगेशन कैसे स्टार्ट होगी? मियां नवाज शरीफ साहब से स्टार्ट होगी ना, लेकिन आपने उसको
अली वो पूछ रहे हैं, अली वो कह रहे हैं जो सवाल आपने साथ दिए थे उसके जवाब में कोई प्रॉब्लम है?
आपने जो एतजाज एहसन शाह महमूद कुरैशी ने जो 7 सवाल दिए थे उसमें या कोई ड्यूरेशन का जिक्र नहीं है, उसमें 1956 एक्ट का जिक्र नहीं है। मेरा ख्याल है आप सियासत ही नहीं फॉलो कर रहे हैं, हम कुछ और बात कर रहे हैं, आप कुछ और बात कर रहे हैं। जो आपने कहा ना पार्लियामेंट में आके जवाब देने का, वो 7 सवाल है, उसमें 56 एक्ट नहीं है।
पाकिस्तान ने दे दिया जब हुकूमत के TORs रिजेक्ट हो गए, अब कल पता लगेगा कि मियां नवाज शरीफ कितने सीरियस हैं। जब आपने इसके लिए तैयार नहीं है कि स्पेशल लॉ लाने के लिए तैयार नहीं है, टाइम लिमिट के लिए तैयार नहीं है, और अगर मियां, मैं तो बार बार ये बात करूं, अगर मियां साहब ने कोई गलत उनके खानदान ने नहीं किया तो आप क्यों उनको फोकस करने से डर रहे हैं?
अच्छा जुबैर साहब,
अगर इन्वेस्टिगेशन स्टार्ट हो जाए तो क्या मसला है?
जी जैन साहब, आप कुछ कहना चाहते हैं?
देखिए मेरी सोच ये कहती है कि इसमें 7 क्वेश्चन जो बुनियादी तौर पर थे उनका जवाब उस तरह नहीं आया, क्योंकि वो एक बड़े सादा सी चीज़ है जिससे रिलेटेड है। और वो जैसे अली मोहम्मद ने कार का जिक्र किया, वो किस्सा इतना है कि प्राइम मिनिस्टर ने ये बताना है कि फलां सन में मेरी ये आमदनी
पैसे थे
और ये इसके ऊपर टैक्स दिया हुआ था, जायज़ आमदन थी, इसको मैंने फलां बैंकिंग चैनल के जरिए भिजवाया और ये फ्लैट ले लिया
और इधर टैक्स दिया मैंने
और ये टैक्स दिया। अब ये उसमें एक आपकी टैक्स रिटर्न होगी उस जमाने की और एक आपका बैंकिंग चैनल का वो डॉक्यूमेंट होगी जिसके जरिए भेजेगा।
अच्छा मुझे
और इन दो चीजों के अलावा बाकी हर चीज पे बात।
अच्छा मुझे ये आखिरी सवाल करने थे जुबैर, तो क्या हम एक्सपेक्ट करें कि कल प्राइम मिनिस्टर साहब कुछ ऐसे डॉक्यूमेंट्स लेके आएंगे कि ये मेरी आमदनी थी, ये मनी ट्रेल था, ये मैंने टैक्सेस दिए? कैन वी एक्सपेक्ट दैट?
जी नसीम जनरल साहब माजरत के साथ, वो मिलिट्री में तो मैं उनका मुकाबला नहीं कर सकता, मेरा ख्याल है मैं माजरत के साथ जो हमने जवाब दिया था उन जवाबात को अगर पढ़ते तो वो ये कन्फ्यूजन हट जाएगा, 95% हट जाएगा। पहले जब आप ये कहते हैं जो जनरल साहब ने बड़ा क्वेश्चन पूछा कि एसेट्स कौन से हैं, कहाँ कहाँ हैं, कब आए थे, और ऑपोजिशन के साथ सवालों में ये था कि 1985 से लेकर 2016 तक का बताया जाए, ठीक है। अब हमने जो जवाब दिया था, हमने ये कहा था कि उसका मोस्ट ऑथेंटिक जो रेफरेंस पॉइंट है, और जब मैंने कहा था ना फाइनेंशियल कम्युनिटी को हम मुतमिन करेंगे बिकॉज ऐसा ही होता है सारी दुनिया में, डेविड कैमरॉन ने भी ये कहा था कि जो आपके जो पाकिस्तान का निज़ाम है उसमें हर साल आप एक एसेट टैक्स रिटर्न फाइल करते हैं, उसमें एसेट्स भी होते हैं, उसमें आपकी टोटल वेल्थ भी होती है पाकिस्तान और पाकिस्तान से बाहर, इनकम के सोर्सेज भी होते हैं, बाहर जो पैसा भेजा हुआ है उसकी भी डेफिनेशन होती है, और एक रिकंसिलिएशन भी होता है, लेकिन वो सिर्फ सबमिशन की बात नहीं होती, उसके बाद जो अथॉरिटीज़ हैं वो उसको रिव्यू करती हैं, उसको ऑथेंटिकेट करती हैं और उसको क्लियर करती हैं और सर्टिफिकेट देती हैं। दैट इज़ दी पोजिशन ऑफ द प्राइम मिनिस्टर। प्राइम मिनिस्टर ना उससे वापस जा सकते हैं और ना ही ऑपोजिशन उससे कहीं वापस जा सकती है। सो 85 से लेके आज तक का जितना रिकॉर्ड है, और मुशर्रफ साहब के ज़माने में और 1990s में बेनजीर, उस वक्त वो वाली पीपल्स पार्टी के साथ आपको पता है रिलेशनशिप नहीं थी, दिस वॉज ऑल स्क्रूटनाइज्ड एंड वेटेड आउट।
अच्छा, बहुत शुक्रिया जी जुबैर साहब,
आप अपना सारा रिकॉर्ड लेके आए, हमने ये जवाब दिया था
जी, आप कह रहे हैं कि वो दे दिया,
हमने ये जवाब, नसीम प्लीज प्लीज गिव मी अ मिनट, हमने ये कहा कि आपके पास वो तमाम रिकॉर्ड पब्लिक इंफॉर्मेशन है, पब्लिक इंफॉर्मेशन है, और अगर आपको उसमें कोई कमी पेशी नजर आती है कि जी देखें ये पकड़े गए यहाँ, या ये रिकंसाइल नहीं होता, या ये इनकम थी जो इन्होंने शो नहीं की, या ये एसेट था जो शो नहीं किया, तो हम बिल्कुल तैयार हैं अपनी गर्दन सामने देने के लिए।
अच्छा, बहुत शुक्रिया आप,
लेकिन आप पहले 7 सवालों के जवाब तो पढ़ लें।
जी जी, सबने पढ़े। वैसे अभी मैं प्रोग्राम का टाइम खत्म हो गया, सेगमेंट का नहीं। जुबैर साहब, आपसे हम ये कहते हैं कि जो पार्कलैंड की प्रॉपर्टी है उसको कब खरीदा, और जो मियां साहब के जो बच्चे हैं उन्होंने 14 और 15 साल की उम्र में किस तरह ऑफशोर कंपनी और किस तरह करोड़ों रुपया कहां से आया, वो सवाल है। लेकिन बहरहाल नाज़रीन, आपने देख लिया, आपने सुन लिया कि कोई तवक्को नहीं है कि कल इस पर कोई बात होगी, कल पार्लियामेंट में जब प्राइम मिनिस्टर साहब आएंगे, लेकिन ये तवक्को है कि प्राइम मिनिस्टर साहब कमीशन के हवाले से कुछ बात करेंगे, और हमें जो पता चला वो अनाउंस करेंगे कि इसहाक डार साहब जो हैं वो अपोजिशन से मिल के TORs पर बात करेंगे कोई, तो यहाँ तक मेरा ख्याल है कल बात हम देखेंगे प्रोग्रेस पार्लियामेंट में। लेकिन फिल वक्त हम ब्रेक लेते हैं नाज़रीन, ब्रेक के बाद बड़ा अहम मसला, बहुत से मसाइल उठाए आज मुख्तलिफ जमातों ने इस्लामाबाद में, और उन्होंने बहुत सी शिकायत की, अंबार शिकायत का लगाया है, और रियासत वो कहते हैं खामोश है। ब्रेक के बाद बात करेंगे इस पर, आप हमारे साथ रहिएगा। वेलकम बैक नाज़रीन, शिकायत का अंबार और रियासत खामोश, इस पर बात करेंगे नाज़रीन। आज एक इस्लामाबाद में बड़ी धुआंदार और सख्त अल्फाज में 3 जमातों ने मिलकर प्रेस कॉन्फ्रेंस की, उसमें चेयरमैन सुन्नी इत्तेहाद काउंसिल साहिबजादा हामिद रज़ा साहब मौजूद थे, उसमें अल्लामा राजा नासिर अब्बास साहब सेक्रेटरी जनरल मजलिस वहदतुल मुस्लिमीन थे, और पाकिस्तान अवामी तहरीक के भी रिप्रेजेंटेटिव वहाँ मौजूद थे। इस जो प्रेस कॉन्फ्रेंस थी उसमें बहुत सी बातें की गई, पंजाब के हवाले से बात हुई, और पंजाब के हवाले से सुनिएगा कि शिकायत क्या थी।
नेशनल एक्शन प्लान पंजाब में पुलिस के छोटू गैंग को दे दिया गया है। पंजाब की हुकूमत आवाम दुश्मन, शिया सुन्नी दुश्मन हुकूमत है, दरोज शरीफ पर पाबंदी लगा दी, ये खुद कातिल अब अपने कत्ल को छुपाने के लिए मकतूलों पर केस बना रहे हैं।
बड़ी सख्त बातें नाज़रीन के नेशनल एक्शन प्लान छोटू गैंग को दे दिया गया, फिर कवारियत की भी बात हुई, ये भी कहा गया जो दरूद शरीफ पढ़ते हैं उनके खिलाफ FIR काटे जाते हैं। आखिर ये मामला क्या है, इस पर नाज़रीन बात करने के लिए हमारे साथ स्टूडियो में मौजूद हैं साहिबजादा हामिद रज़ा साहब, लेफ्टिनेंट जनरल अमजद शुएब साहब भी मौजूद हैं, आप दोनों का बहुत शुक्रिया आने का। अलामा राजा नासिर अब्बास साहब ने हमें ज्वाइन किया, और नाज़रीन राना सनाउल्ला साहब लीडर PMLN के मिनिस्टर फॉर लॉ एंड पार्लियामेंट्री अफेयर्स पंजाब, उन्होंने भी हमें ज्वाइन किया, आप सबका बहुत शुक्रिया। हामिद रज़ा साहब, बड़ी सख्त बात आप लोगों ने की है सबसे बड़े सूबे के हवाले से, क्या मसला क्या जी?
बिस्मिल्लाह रहमान रहीम। देखें, जो बात हमने की थी लॉजिक के साथ की थी, हम ज़्यादा पीछे नहीं जाते, नेशनल एक्शन प्लान की बात करते हैं। नेशनल एक्शन प्लान के अंदर जो बातें थीं वो बल्कि कैटेगराइज थीं कि कुछ मदारिस हैं जो दहशतगर्दी के अंदर इन्वॉल्व हैं, जनूबी पंजाब के अंदर दहशतगर्दों के बेस कैंप्स मौजूद हैं, और पंजाब के अंदर स्पेशली जंग और इससे पिछला जो एरिया है वो सेक्टेरियन वायलेंस के हवाला से एक बदनाम एरिया है, और तमाम दुनिया जानती है कि वहाँ पर सेक्टेरियनिज्म के नाम के ऊपर जो किलिंग होती, जो मामलात होते हैं। ऑपरेशन ज़रब अज़ब के बाद इन मामलों में से किसी एक मामले को भी एड्रेस नहीं किया गया। मसलन पंजाब में अगर उन मदारस की बात की जाए जिनकी बात कर्नल शुजा खानजादा शहीद रहमतुल्लाह ताला अलैह ने की थी कि हमने कुछ मदारस को आइडेंटिफाई किया है जो कि इन्वॉल्व हैं टारगेट किलिंग में भी, सेक्टेरियनिज्म में भी, दहशतगर्दी में भी, उनके खिलाफ क्या एक्शन
आप कह रहे हैं? कुछ एक्शन नहीं हुआ, कुछ एक्शन नहीं हुआ। जल साहब, आपको लगता है कुछ एक्शन नहीं हुआ? हमारा ख्याल था पंजाब के हवाले से तो बड़ी लंबी लिस्ट आती है, बड़े बताया जाता है, गिनती की जाती है कि लाखों की तादाद में लोगों को पकड़ा गया, उनको इन्वेस्टिगेट किया गया।
बिस्मिल्लाह रहमान रहीम। देखिए, जो पकड़े गए और इन्वेस्टिगेशन वगैरह, इसमें बहुत सारे लोग हैं ज़्यादातर जिन्होंने के मसाजिद में कोई तकरीर की या लाउड स्पीकर वगैरह का गलत इस्तेमाल किया, वो बेशुमार लोग पकड़े गए।
ठीक।
लेकिन जो ऑपरेशन हुआ जो ये हमें सेक्टेरियन प्रॉब्लम थी जिसका के बुनियाद और जड़ वहीं पे थी हमारे सदन पंजाब में, वहाँ एक ऑल आउट ऑपरेशन नहीं हुआ। चंद एक लोग शुरू में जो कि मैं समझता हूँ उनके सरगना थे बड़े, जैसे मलिक इसहाक वगैरह, वो मारे गए, और एक अच्छा मैसेज था, यूँ लगता था कि शायद अब इसके बाद एक ऑल आउट ऑपरेशन होगा, लेकिन वो नहीं हुआ, जिसकी वजह से मैं समझता हूँ सेक्टेरियन प्रॉब्लम पूरी तरह ख़त्म नहीं की जा सकी। इसी तरह टेररिस्ट के ख़िलाफ़ मुख्तलिफ रेड्स तो होते रहे, लेकिन जिस तरह एक ऑल आउट ऑपरेशन चाहिए था कि उनके ख़िलाफ़ भी किया जाता, क्योंकि हमारा साउथ पंजाब में ख़ास तौर पर भालपुर वगैरह का एरिया जो है, रहीम यार खान, भालपुर और भालनगर का एरिया, इसमें ऐसे मदारस और ऐसी जगह मौजूद थी जहाँ से पंजाबी तालिबान।
अच्छा, तो इसका मतलब कि आप हामिद रज़ा साहब के साथ इत्तेफाक कर रहे हैं, और नाजीन आपने अलामा नासिर अब्बास साहब की तो बात सुनी, शुरू में हमने सुनाई, हमारे साथ वो भी मौजूद हैं, लेकिन मैं चाहूँगी कि राणा सनाउल्ला साहब के पास जाएँ, होम मिनिस्टर जो हैं पंजाब के, लीडिंग दिस होल ऑपरेशन, और जो कि अब आर्मी किसी हद तक वो ऑपरेशन कर रही है। जी बताइए राणा साहब, आपने शिकायत सुनी, ये नई एक शिकायत जो हैं उठी आज इस्लामाबाद से, बहुत सख्त बातें की गई हैं।
देखिए, मैं इस सिलसिले में ये कहूँगा कि जो बातें मोहतरम हामिद रज़ा साहब ने और अलामा साहब ने की हैं, ये दुरुस्त है कि मामलात को मजीद बेहतर करने की अभी गुंजाइश मौजूद है और अभी मजीद बहुत सारा काम करना जो है वो बाकी है, लेकिन वो मिसाल वही है कि अगर ग्लास को कहा जाए कि ये आधा खाली है तो ये भी बात दुरुस्त है, और अगर कहा जाए कि आधा भरा हुआ है तो ये बात भी दुरुस्त है। मैं इसके साथ ये करूंगा कि शिकायात दुरुस्त हैं, लेकिन ये कहना दुरुस्त नहीं है कि अभी तक कुछ नहीं हुआ। हमने अब तक तमाम जो पंजाब में मदारस हैं जो कि 15,000 प्लस हैं, उनकी जियो टैगिंग की है। आज हमारे पास पूरा रिकॉर्ड मौजूद है कि 10,00,000 इतने हजार इतने सौ बच्चे जो हैं इन मदारस में पढ़ रहे हैं, इनमें से 7,00,000 जो है वो डे स्कॉलर हैं, 3,00,000 समथिंग जो है वो बोर्डिंग है, वहाँ पे कितने टीचर्स हैं, उनकी क्वालिफिकेशन क्या है, उनका कहाँ कहाँ से तल्लक है, उनकी उनकी बैकग्राउंड क्या है। उसके बाद फिर उन अनासर को जिनकी बैकग्राउंड जो है वो थोड़ी मशकूक थी या वो फोर्स शेड्यूल थे, उन सबको जो है उन मदारस से।
नाजिन, इस पॉइंट पे हम ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे, इसी गुफ्तगू को जाइए। राणा साहब, आप बड़ी आपने तफसील में बात की है हमारे साथ, चूंकि अलामा साहब मौजूद हैं, और मैं चाहूंगी कि कुछ ही देर पहले प्रेस कॉन्फ्रेंस हुई है, तो अलामा साहब आप सुन रहे हैं होम मिनिस्टर पंजाब क्या कह रहे हैं। वो कह रहे हैं आपकी शिकायत दुरुस्त है, लेकिन ग्लास आधा खाली कहें या आधा भरा हुआ कहें, लेकिन वो आपने तो ये भी कहा कि कातिल हुकूमत है पंजाब में।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। पहले ये मैं बात वाजे करना चाहता हूँ कि आज जो हमने प्रेस कॉन्फ्रेंस की है उसमें हमारा पीटीआई की हुकूमत जो खैबर पख्तूनख्वा में है, वहाँ पिशावर से लेकर डीए खान तक जो लोगों का कत्ल आम हो रहा है उस पर खामोश है, हमने उसके खिलाफ भी बात
उस पे
की
करेंगे
कदम पंजाब के खिलाफ, या
इंशाल्लाह
जहाँ तक पंजाब का ताल्लुक, अब جی ہاں, اب یہاں تک پنجاب کا تعلق ہے, پنجاب کے اندر نیشنل ایکشن پلان بنایا گیا تھا دہشت گردی کو کاؤنٹر کرنے کے لیے, ہم وکٹم تھے, ایک طبقہ تھا تکفیری جو ہمارے آزاداری کے جلوسوں پر حملے کرتا تھا, امام بارگاہوں اور مساجد پر حملے کرتا تھا تاکہ ہماری آزاداری ختم ہو جائے, ہم اس بنیادی حق سے پیچھے ہٹ جائیں, لیکن ہم لوگ شہید دیتے رہے, ہم جنازے اٹھاتے رہے, لیکن ہم ان سے شکست ہم نے نہیں مانی, ہم خوف کا شکار نہیں ہوئے. آپ جانتی ہیں کہ پنجاب کے اندر چکوال میں, بکھر میں, ڈی جی خان میں, خود لاہور میں ماہ رمضان 21 ماہ رمضان کو, اس کے علاوہ پروفیشنلز ڈاکٹر علی حیدر جو آنکھوں کے بہت بڑے سپیشلسٹ تھے, علماء کو, شاعروں کو مارا گیا پنجاب کے اندر, لیکن ہم ان کے قاتلوں کو آج تک پوچھ رہے ہیں وہ کہاں گئے ہیں. نیشنل ایکشن پلان بنا تھا کہ ایکسٹریمسٹ کے خلاف ہونا چاہیے, دہشت گردوں کے سہولتکاروں کے خلاف ہونا چاہیے, لیکن حکومت نے نیشنل ایکشن پلان کہاں استعمال کرنا شروع کیا, ہماری آزاداری کو محدود کرنے کے لیے, ہمیں لمیٹڈ کرنے کے لیے, ہمارے خطبہ اور ذاکرین پر پابندیاں لگانے کے لیے, ہمارے بانیان مجالس پر ایف آئی آر کاٹنے کے لیے. رانا ثناء اللہ صاحب سے کہیں چیک کریں اگر آپ وزیر داخلہ ہیں کہ پچھلے سال میں رمضان میں کتنے لوگوں کے خلاف جو بانی ہیں مجلس ہیں ایف آئی آریں کاٹی گئی ہیں, آدھا گھنٹہ مجلس لیٹ ہو گئی ہے. آپ وہ کام جو دہشت گرد قتل و غارت گری نہیں کر کے نہیں کروا سکے آپ اس طرح سے کرنا چاہتے ہیں؟ ہم تو وکٹم تھے, ہم ضرب عزب کے حامی تھے, ہم شیعہ سنی یونٹی کے حامی ہیں, ہم ہر جگہ اکٹھے ہوتے ہیں. خدا کے لیے نیشنل ایکشن پلان کو برباد نہ کیا جائے, لوگوں کے حوالے کیا جائے.
موقع دیں رانا صاحب جواب دیں اس کا. جی رانا صاحب.
جی دیکھیں, جو علامہ صاحب نے بات کی ہے, دیکھیں میں اس سلسلے میں بڑی زور ٹوک بات کرنی چاہوں گا کہ جہاں تک غم حسین منانے کی بات ہے, ہم تو خود غم حسین منانے والے لوگ ہیں, اور جو ظلم و بربریت جو کربلا میں ہوئی اس کی ذات کو, امام علی مقام کی ذات کو خراج تحسین پیش کرنا, ان کا غم بنانا, اور اس واقعے کی مذمت میں جو ہے وہ محفل کرنا, میں سمجھتا ہوں کہ جو آدمی کلمہ گو ہے ٹھیک ہے, فرقہ کوئی بھی ہو, کوئی اہل سنت ہو, اہل حدیث ہو, یا دیوبندی ہو, کوئی ہو, کسی کا جو ہے وہ میں سمجھتا ہوں کہ ایمان مکمل نہیں ہوتا اگر وہ یعنی حسین کا غم جو ہے وہ اپنے دل میں نہیں رکھتا. قطعی طور پہ یہ میں اس بات کو تسلیم نہیں کرتا, ہماری کوششوں سے جو چیزیں ہوئی ہیں ان میں کوئی کمی ہو سکتی ہے, لیکن ہماری نیت میں اور ہماری ڈیڈیکیشن میں قطعاً کوئی کمی نہیں ہے. ہم نے یعنی محرم کے موقع کے اوپر جس طرح سے محنت کر کے جو ہے وہ محافل کو, جلوس کو, نویں محرم کو, دسویں محرم کو جو ہے وہ سیف کیا ہے, اور اس مرتبہ ہم اللہ کے فضل سے جو ہے سی سی ٹی وی کیمرے کے ذریعے پورے روٹ کو جو ہے وہ ہم اس کو جو ہے وہ سیفسٹ جو ہے وہ بنانے جا رہے ہیں. باقی انہوں نے بات کی جو آئی اسپیشلسٹ تھے اپنا علی صاحب جن کی انہوں نے بات کی ہے کہ ان کے ملزم کہاں گئے, ان کے ملزم ہم نے پکڑے ہیں. وہ جو روف گجر گینگ ہے جس نے پونے دو سال میں 18 لوگوں کو قتل کیا لاہور میں, اس پورے گینگ کو پکڑ لیا ہے, اور اب ہم نے ان کا مقدمہ جو ہے وہ ملٹری کورٹ کے لیے بھیجا ہوا ہے, اور وہ ملزم جو ہیں وہ بالکل اس وقت جیل میں ہیں, اور انشاءاللہ تعالی عن قریب جب ان کا کیس ملٹری کورٹ میں ہوگا چلتا ہے, اس کے بعد
21 ماہ رمضان کے 21 ماہ رمضان کے بم بلاسٹ کے شہیدوں کا کیا ہوا؟ میرا سوال ہے کہ علامہ گلفام ہاشمی جو شیعہ سنی ان کو سنتے ہیں, ان کی تقریروں میں آتے ہیں, 3 سال سے پورے پنجاب میں آپ نے ان کو بین لگایا ہوا ہے, ہمارے ذاکری خطبہ کے بارے میں بین لگاتے ہیں کہ ایک ضلع سے دوسرے ضلع میں نہیں جا سکتے, ایک ایک ضلع کو آپ نے علاقہ غیر بنا دیا ہوا ہے. میری یہ گزارش ہے کہ ہمارے پر اس ہونے والے ظلم کو روکا جائے, یہ ہمارا بنیادی حق ہے آزاداری, جو غریب آزادار اپنے گھر کے اندر مجلس کرتا ہے اس پر بھی پرچے کرتے ہیں.
جی جی
علامہ صاحب دیکھیں,
درود شریف, پھر درود شریف پڑھنے والوں پر جو آپ نے ایف آئی آریں کاٹی ہیں, جو درود شریف پڑھتے ہیں اذان کے اندر, اذان سے پہلے آپ ایمپلیفائر ایکٹ کے تحت درود شریف پڑھنے کو بھی جرم قرار دیتے ہیں اور ایف آئی آر کٹتی ہے ان کے خلاف. یہ کہاں کا پاکستان ہے؟ یہ کیسا پاکستان ہے؟ گانے بلند لگانے پر پابندی نہیں اس ملک کے اندر.
ناصر عباس صاحب, علامہ صاحب ان کو, رانر صاحب کو جواب دینے دیں, پھر ہم دوسرے.
دیکھیں علامہ صاحب جو بات فرما رہے ہیں, میں بالکل ان کی جو بھی وہ شکایت کر رہے ہیں میں اس کو بالکل نوٹ کر رہا ہوں, اور اس کو میں باوجود اس کے کہ وہ جو جنرل بات کر رہے ہیں اس کے باوجود میں ان چیزوں کو جو ہے وہ چیک کروں گا. لیکن دیکھیں جو وہ اسپیسیفک بات کر رہے ہیں, انہوں نے علی صاحب جو
جی آپ نے اس کا جواب دیا ہے,
ان کی بات
آپ نے جواب دیا رانا صاحب,
اب انہوں نے ایک اور اسپیسیفک بات کی ہے, وہ میری بات سن لیں آپ. انہوں نے ایک اور اسپیسیفک بات کی ہے کہ گلفام ہاشمی جو ہے ان کے اوپر پابندی لگائی گئی ہے. محترمہ آپ بھی اس بات کی گواہ ٹھہرے ہیں اور صاحبزادہ حامد رضا صاحب بیٹھے ہیں, علامہ صاحب, جس سپیچ کے اوپر گلفام ہاشمی صاحب کے اوپر پابندی لگائی گئی ہے وہ سپیچ آپ سن لیں اور اس کے بعد آپ فیصلہ کریں کہ نعوذ باللہ امام علی مقام امام حسین کی اس سے زیادہ کوئی توہین کر سکتا ہے جو گلفام ہاشمی صاحب نے اپنی اس تقریر میں کی, جس تقریر کی بنیاد کے اوپر جو ہے ان کے اوپر پابندی لگائی گئی.
جی رانا صاحب, آپ نے موقف دے دیا اپنا, میرا خیال ہے کہ
ناصر عباس صاحب سن لیں اگر
جی,
خدا کی قسم یہ خود کہیں گے کہ
رانا صاحب ہم یہ
پابندی لگا,
رانا صاحب ہم یہ نہیں سمجھتے کہ ہم میڈیا کے تھرو ایک اس چیز کے تہ تک پہنچ سکتے ہیں, لیکن آپ نے تسلی دی, آپ نے
نہیں, میں انتہائی ظالمانہ گفتگو ہے. ایک ایسا شخص جس کی زندگی شیعہ سنی یونٹی میں گزری ہے, ایک ایسا شخص جس کو بڑے بڑے خطبہ سنتے ہیں, آپ اس کے اوپر ایسا الزام لگا رہے ہیں, آپ بات کر سکتے ہیں.
علامہ صاحب,
آج تک ہمارے دم سنے
اور رانا صاحب,
آپ کے وزیر اعلیٰ نے کبھی
ریکارڈ موجود ہے, آپ لاہور جس سے تشریف لائیں مجھے آپ اطلاع کریں, میں آپ کو سنوا.
اچھا ٹھیک ہے جی, میرا خیال ہے ناظرین بھی یہ سن رہے ہیں بات, اس کو ہم کیونکہ تقریر ہمارے سامنے نہیں, ہم اس کی تہ تک نہیں پہنچ سکتے. رانا صاحب نے بڑی اسپیسیفک چیزوں پہ تسلی دی, علامہ صاحب نے شکایات کی ہیں, یہ جنرل صاحب نے ابھی بات کی کہ جو آپریشن وہاں ہونا چاہیے تھا پنجاب میں, ساؤتھ پنجاب میں جہاں مسائل تھے, وہ آپریشن اس نہج پر نہیں پہنچایا گیا. رانا صاحب اس پر کیا کہیں گے آپ؟
دیکھیں میں پہلے بھی آپ کو تفصیل بتانے جا رہا تھا, لیکن اب شاید آپ کے پاس اتنی تفصیل کے لیے ٹائم نہیں ہے, لیکن میں آپ کو ایک بنیادی بات بتا دوں کہ یہ جو ضرب عضب ہے یا یہ جو آئی پی اوز ہیں, یعنی انٹیلیجنس بیسڈ آپریشن اگینسٹ اپنا ٹیررزم یا دہشت گردوں کے خلاف, یہ کوئی صرف پنجاب حکومت جو ہے وہ کو اپنے سے نہیں کر رہی تھی. جی چلو پنجاب حکومت تو ہم سیاسی حکومت ہے, ہمارے خلاف ہر کوئی الزام بھی لگا سکتا ہے, ہمارے خلاف ہر کوئی بات کر سکتا ہے. دیکھیں بات یہ ہے کہ تمام انٹیلیجنس ایجنسی جن میں سول ایجنسیز اور اپنا عسکری ایجنسی موجود ہیں, رینجرز, سی ٹی ڈی, فوج, یہ تمام لا انفورسمنٹ ایجنسیز اور تمام جو ہے وہ انٹیلیجنس ایجنسی جو ہیں, یہ اپنے طور پہ بھی اور مشترکہ طور پہ بھی اوپر اس وقت پورے پنجاب میں جو ہے وہ آپریشن کر رہی ہیں. اگر کسی جگہ پہ کسی جگہ کی کوئی نشاندہی جو ہے یہ احمد رضا صاحب کریں, علامہ صاحب کریں, ابھی آپ کے پاس کر دیں, بعد میں ہمیں میسج بھیج دیں, یا ان لا انفورسنگ ایجنسیز میں کسی کو انڈیپینڈنٹلی بھیج دیں, تو اس وقت جو ہے وہ کوئی یعنی ایسا معاملہ نہیں ہے کہ کوئی ایک فریق یعنی کوئی عسکری انٹیلیجنس ایجنسی یا سول یا پنجاب حکومت یہ کہہ سکے کہ جی ہم کر رہے ہیں. ہم
جی حامد رضا صاحب کوئکلی پھر ہم جائیں گے کے پی کے کی طرف.
رانا سناؤلہ
صاحب, یہ حامد رضا صاحب کچھ کہنا چاہ رہے ہیں.
آج میری توقعات سے بڑھ کر پازیٹیو گفتگو کی ہے اور میں اسے اپریشیٹ کرتا ہوں. اگر یہ ہمارے کنسرنز دور کرنے کے لیے تیار ہیں تو ہم بھی کوئی بدامنی نہیں چاہتے. دیکھیں کچھ چیزیں ہیں, رانا صاحب کے بھی علم میں ہیں, میں بھی فیصل آباد سے میرا تعلق ہے, رانا صاحب کا بھی تعلق ہے, بہت سے بینڈ آؤٹ لیٹس ہیں جو فیصل آباد کے اندر اپنی سرگرمیوں کو جاری رکھے ہوئے ہیں. میں اب وہ کیٹیگرائز کر کے اگر دوں گا تو پروگرام میں اتنا ٹائم نہیں ہے, میں وہ بتا سکتا ہوں. پھر اب دوسرا دیکھیں, جب آپریشن ضرب عضب کی ابتدا ہوئی, ہم وہ لوگ تھے جنہوں نے ایمپلیفائر ایکٹ کو سپورٹ کیا تھا کہ سپیکر کو اپنے ذاتی مقاصد کے لیے ناجائز طور پر استعمال نہ کیا جائے. لیکن اس ایمپلیفائر ایکٹ کی آڑ کے اندر ابو دین 6000 اہل سنت لوگ اور اہل تشیع ان کا نام شیڈیول 4 میں ڈال دیا گیا. جب عدالتوں میں گئے, جب ہم ہوم سیکرٹری صاحب کے پاس گئے, ان میں سے آدھے لوگوں کو ریلیف ملا کہ ان لوگوں کے خلاف تو ایک سمپل ایف آئی آر نہیں ہے, ان لوگوں کے خلاف آج تک وہ کمپلین فائل نہیں ہے. تو ایک پولیٹیکل وکٹمائزیشن ہوئی
وہاں پر پنجاب کے اندر. بدقسمتی سے سیگمنٹ کا ٹائم ختم, لیکن ناظرین اہم گفتگو یہ رہی ہے, ہم واپس آئیں گے پھر ہم بات کریں گے جو کے پی کے حوالے سے جماعتوں کو مسائل, وہاں ٹارگٹ کلنگ کی بات کی جا رہی ہے, لیکن یہ بھی ہم بتاتے چلیں کہ رانا ثناء اللہ صاحب کے حوالے سے جو انہوں نے جن چیزوں کی نشاندہی کی ہے اس کا فالو اپ ضرور ہوگا, اسی پلیٹ فارم سے ہوا اگلے ہفتے. لیکن فی الوقت ہم بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے اور خیبر پختونخوا کے حوالے سے جو کہ شکایات آج انہی جماعتوں نے بڑی سخت کی ہیں اس پر بھی بات کرتے ہیں. اسٹے ود اس. ویلکم بیک ناظرین. خیبر پختونخوا کی حکومت کے حوالے سے ہم نے دیکھا کہ ان جماعتوں نے آج اسلام آباد میں جو پریس کانفرنس کی تو بڑے سخت الفاظ استعمال کیے. سنیے گا کیا کہتے ہیں.
خیبر پختونخوا کے اندر ہمارے پروفیشنلز کو شہید کیا گیا, ان کی لاشیں زمینوں پر پڑی رہی. خیبر پختونخوا کی حکومت کہیں نظر نہیں آتی, لگتا ہے کہ وہاں اندھ اور بہروں کی حکومت ہے, انکمپیٹنٹ اور نااہل لوگوں کی حکومت ہے. عمران خان صاحب برطانیہ چلے جاتے ہیں, جو بچے یہاں یتیم ہو رہے ہیں ان کی حکومت کے اندر ان سے ملنے کے لیے نہیں جاتے.
جی ناظرین, ہمارے ساتھ شوکت یوسف صحیح صاحب ہیں, ڈپٹی پارلیمنٹری لیڈر ہیں پی ٹی آئی کے خیبر پختونخوا اسمبلی میں. ان سے بات کرتے ہیں اور پوچھتے ہیں. آپ نے سنا یوسف زئی صاحب کے ابھی علامہ صاحب, علامہ راجہ ناصر عباس سیکرٹری جنرل ہیں مجلس وحدت المسلمین کے, ان کی بات آپ نے سنی. اور ہمارے ساتھ اسٹوڈیو میں دادا حامد رضا صاحب بھی موجود ہیں, لیفٹنٹ جنرل امجد شعیب صاحب بھی ہیں. بتائیے گا آپ کیا کہیں گے اس تنقید کا, سخت تنقید کا.
بسم اللہ الرحمن الرحیم. بالکل جو انہوں نے بات کی, ظاہر ہے اگر کوئی شہید ہو جاتا ہے اب تو ظاہر ہے ان کی فیملی کو, ان کے جو رشتہ دار ہیں وہ جو ان کو تکلیف ہوتی ہے, غمزدہ ہوتے ہیں, اس میں تو کوئی شک نہیں ہے. لیکن یہ ضرور ذہن میں رکھنا چاہیے کہ خیبر پختونخوا میں دہشت گردی کی جنگ لڑی جا رہی ہے اور وہ فرنٹ لائن صوبہ ہے اس ملک کا, جہاں پہ سب سے زیادہ لوگوں نے قربانیاں دی ہیں اور وہاں پہ فوج قربانی دے رہی ہے, سیکورٹی فورسز قربانیاں دے رہی ہیں. یہ کہنا کہ جی وہاں پہ حکومت نظر نہیں آ رہی, مجھے بڑا افسوس ہو رہا ہے, اس لیے کہ وہاں پہ بھی لوگ رہتے ہیں, جو لوگ شہید ہوتے ہیں ظاہر ہے ایک قربانی ہے جو اس ملک کے لیے دی جا رہی ہے. تو میں اپنی حکومت کی, میں صرف یہ نہیں کہ ہماری حکومت کوشش کر رہی ہے, ہم سے پہلے جتنی بھی حکومتیں رہی ہیں سب نے کوشش کی ہے کہ اس ملک کے اندر کمپلیٹ امن آ جائے, دہشت گردی ختم ہو جائے. لیکن ظاہر ہے دہشت گردی ہماری مرضی سے تو ختم نہیں ہوگی, اس کے لیے بڑی اسٹرگل کی ضرورت ہے, اور جو حکومت بھی کر رہی ہے پاک فوج بھی کر رہی ہے. اور میں اس پہ کسی قسم کی, ایک تو سیاسی اختلافات کی بات ہوتی ہے وہ اپنی جگہ, لیکن میں یقین سے کہتا ہوں کہ ہر حکومت نے اپنی پوری کوشش کی ہے کہ دہشت گردی ختم ہو.
جی علامہ صاحب, یہ آپ نے سنا کہ یوسف زئی صاحب کیا فرما رہے ہیں, وہ کہہ رہے ہیں کہ جی یہ دہشت گردی کا نتیجہ ہے اور آپ کی جو شکایات ہیں وہ شاید جائز نہیں ہیں.
بسم اللہ الرحمن الرحیم. دیکھیے ڈی اے خان کی جیل ٹوٹی, وہاں دہشت گردوں کو رہا کرایا گیا اور اہل تشیع جو جیل میں تھے انہیں گولیاں مار کے ان سے زندہ رہنے کا حق چھین لیا گیا. ڈی اے خان مقتل گاہ بنا ہوا ہے, قتل گاہ بنا ہوا ہے. فقط گزشتہ چند دنوں میں 4 ہائی کورٹس کے وکیل شہید ہیں, 2 ٹیچر شہید ہیں. پشاور شہر کے اندر لوگ شہید ہو رہے ہیں, کالج کے پرنسپل کو مارا جاتا ہے, اس کی لاش زمین پر پڑی رہتی ہے, کوئی اٹھانے والا نہیں ہے. مدرسوں کے اندر بم بلاسٹ ہوئے, خودکش حملے ہوئے ہیں. علامہ عارف حسین الحسینی کا پوتا شہید ہوا ہے. میرا ایک سوال ہے کہ کوئی مذمت یہ کرتے ہیں, کسی شہید کے گھر جاتے ہیں, کسی کو پوچھتے ہیں یہ کیا, یہ عوام ان کی جان مال کی حفاظت کی ذمہ داری نہیں ہے؟ یہ کہہ دینا کافی ہے کہ جی یہ صوبہ دہشت گردی کے خلاف فرنٹ لائن ہے, یہاں یہ واقعات ہوتے رہتے ہیں. پشاور شہر کے اندر ایک باپ اپنے بچوں کو لے کے جا رہا ہے سکول, وہ شہید ہوتا ہے, چند دنوں بعد اس کا بھائی بھی مار دیا جاتا ہے جو بچوں کو سکول لے کے جا رہا ہے. یہ کہاں گئے ہیں, یہ کس کی دل جوئی کے لیے گئے ہیں؟ آخر حکومت ہے, پوچھنا چاہیے ان کو, ان کے زخموں پر مرہم رکھنا چاہیے, یہ کہیں نظر نہیں آتے. ہمارا شکوہ ان سے, ہم نے پی ٹی آئی کی حمایت کراچی میں کی, پنجاب میں کی, ہر جگہ حمایت کی ان کی, لیکن ہمیں پی ٹی آئی کی حکومت سے بہت دکھ اور افسوس کے ساتھ کہنا پڑتا ہے کہ ہم کئی دنوں سے ان کو میسج کر رہے ہیں کہ ڈی آئی خان میں ظلم ہو رہا ہے, لیکن کوئی جواب نہیں دے رہا ان کا. یہ حکمران ہے, لگتا ہے ان کو سیاست ہی کرنا نہیں آتی. سیاست ایسے ہوتی ہے
جی,
آپ کی ان کی جان و مال کی حفاظت آپ کی ذمہ داری ہے, بے گناہوں کے اوپر آپ پرچے کاٹ رہے ہیں. آپ کی پولیس نے ہری پور کے اندر اہل تشیع جو مجلسے کرتے ہیں ایف آئی آر کاٹی ہیں, شیڈول 4 میں ان کو ڈال رہے ہیں. وہ دہشت گرد تو نہیں ہے, وہ تو وکٹم ہے. ہمیں تو بسوں سے اتار کے مارا گیا ہے, ہم نے آج تک کسی کو گولی نہیں ماری ہے, ہم احتجاج کرتے ہیں. اور آج پی ٹی آئی کی حکومت کی مجرمانہ خاموشی کے خلاف یہاں پر ہڑتال کر کے, بھوک ہڑتال کر کے بیٹھی ہوئی.
جی علامہ صاحب, آپ کا پوائنٹ, جی
علامہ صاحب پوچھے کہ آپ کیوں بیٹھے ہو؟
جی سنا ہم نے یہ حامد صاحب تکلیف ہے, میں یوسف زئی صاحب کے پاس جاؤں گی. یوسف زئی صاحب ایک منٹ, حامد رضا صاحب کچھ کہنا چاہتے ہیں, پھر میں چاہوں گی کہ آپ دونوں کا جواب.
میں پرسنلی اس چیز کا گواہ ہوں کہ پاکستان تحریک انصاف کے اعلیٰ ترین سرکلز کے اندر بارہا یہ بات پہنچائی گئی کہ کے پی کے اندر ٹارگٹ کلنگ ہو رہی ہے سیکٹیرین گراؤنڈز پر. ڈی آئی خان میں راجہ صاحب نے علیہ تشیع کی بات کی, وہاں پر علیہ تسنن کے ساتھ بھی یہ سلوک کیا, علیہ سنت کے ساتھ کیا گیا. میں نے پرسنلی کیا, راجہ صاحب نے کیا, دیگر لوگوں نے کیا, لیکن انفارچونیٹلی پاکستان تحریک انصاف کی جو خیبر پختونخوا کی حکومت ہے اس کی طرف سے کوئی رسپانس نہیں ہے. اور دیکھیں اس معاملے کو اگر آپ نے ختم کرنا ہے تو جو دہشت گردوں کے فیسیلیٹیٹرز ہیں سب, اور یہ اس بات میں بھی کوئی دو رائے نہیں ہے کہ دہشت گردی سے سب سے زیادہ افیکٹڈ صوبہ خیبر پختونخوا ہے, آپ اسے ختم کیسے کریں گے؟ وہاں پر آپ دہشت گردی کی سوچ کے مدارس کے خلاف آپ آپریشن لیں گے, آپ وہ لوگ جو ملٹنسی میں ملوث ہیں آپ ان کے خلاف آپریشن لیں گے, آپریشن کریں گے. جب کریں گے تو آپ کو فیسیلیٹیٹ کرنا پڑے گا ان ریوشل خیال لوگوں کو جو ان ایکسٹریمسٹ کی جگہ لیں گی, وہ نہیں کیا جا رہا کے پی کے اندر. کے پی کے اندر آج بھی وہ مذہبی دہشت گرد, وہ انتہا پسند, اور خود پی ٹی آئی
بات کرتی ہے. آپ اس کرتے ہیں, میں چاہوں گی پہ یوسف زئی صاحب کے پاس جاؤں.
میں یہ سمجھوں گا کہ کچھ عرصے سے میرا اپنا اندازہ ہے کہ ان کا فوکس ہٹا ہوا ہے, اور اس کی بنیادی وجہ یہ ہے کہ یہ جو سیکٹیرین ٹیررزم ہے یہ میرا خیال ہے پہلے بھی فوکس میں نہیں تھا, اور زیادہ تر طالبان وغیرہ ان کے خلاف رہے, اور اس میں چونکہ کمی آئی تو ادھر سے فوکس ہٹ گیا. اب یہ بڑا ضروری ہے. اور دوسری چیز میں سمجھتا ہوں علامہ صاحب کی یہ ایک شکایت بڑی جائز ہے, اگر خدا نخواستہ کہیں کوئی واقعہ ہو بھی جاتا ہے تو یہ حکومتوں کا, سیاسی لیڈرز کا یہ فرض ہے کہ وہ کم از کم اس کے بارے میں جا کے
عوام کی
تعزیت, اور اس کے بعد ان کو کچھ احساس دلاتے ہیں کہ جی ہم پکڑنے کی کوشش کر رہے ہیں, اور کبھی کو پروگرس دے دی کہ جی یہ مجرم پکڑے گئے ہیں, کیونکہ ان کو بندہ تو ان کا وہ واپس نہیں آ سکتا جو چلا گیا, لیکن وہ انصاف مانگ رہے ہیں
ریاست کی طرف سے, تسلی
مانگ رہے ہیں.
جی یوسف زئی صاحب آپ فرمائیے گا.
دیکھیے جی, ایک حکومت ریسپانسیبل حکومت کی حیثیت سے تو جو کچھ کہہ رہے ہیں ہمیں, ہم اس کی ذمہ داری لیتے ہیں بالکل, اس میں کوئی شک نہیں ہے. لیکن اگر ہمارے سے استعفی سے یا اس سے کوئی مسئلہ حل ہو جاتا ہے, ہمارے چلے جانے سے کوئی بہت ہی اچھا ماحول پیدا ہو سکتا ہے, تو بالکل ہمیں کوئی اس سے وہ نہیں ہوتا. لیکن مسئلہ یہ کہ
بڑی بے حسی کی بات آپ نے کی ہے, معذرت
کی بات نہیں کی کہ آپ چلے جائیں.
یہ کیا مطلب کہ جانے سے کوئی ماحول اچھا ہو جاتا ہے؟
اب دیکھیں سندھ کا وزیر اعلیٰ ہی از ان ہز لیٹ 80s, کسی جگہ پر انسیڈنٹ ہوتا ہے تو وزیر اعلیٰ وہاں پہ پہنچ جاتے ہیں, یہاں پر تو کنڈم نیشن بھی نہیں آتی.
جی 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 بولیے, فرمائیے فرمائیے.
میں نے بات اس لیے کی نہیں کہ یہ صرف یہ نہیں ہوتا کہ ایک انسان ہوتا ہے نا یا پارٹی ہوتی ہے کہ صرف وہ اقتدار سے چپکنا چاہتی ہے چاہے ملک میں کچھ بھی ہو جائے, تو وہ ہم نہیں چاہتے. مطلب جس طریقے سے ہم لڑ رہے ہیں ہمیں پتا ہے جن مشکلات کا سامنا ہو رہا ہے, کوئی بھی حکومت نہیں چاہتی کہ اس کی موجودگی میں امن و امان کی صورتحال خراب ہو, کیونکہ جب صورت امن خراب ہو گئے تو پھر تو کوئی چیز ٹھیک نہیں ہو سکتی ہے. اس کے لیے جتنی سٹرگل ہو رہی ہے, جتنی کوششیں ہو رہی ہیں, آپ دیکھیں کہ ہمارے کتنے ایم پی ایز ایون سٹنگ منسٹرز کو شہید کر دیا گیا. تو یہ کہنا کہ صرف ایک خاص لوگوں کو شہید کیا جائے ایسی بات نہیں ہے. یہ دہشت گردی میں کوئی ایسی چیزوں کو ٹارگیٹ کیا جاتا ہے جس سے کہ لوگوں کو وہ کرے, حکومت کے خلاف پریشر بلڈ اپ کرے. تو ہمیں تو افسوس ہے, ہم نے تو مذمت کی, ہر جگہ مذمت کی. مولانا صاحب نے کہا کہ انہوں نے کبھی
جی آپ کے ٹھیک
ہمیشہ مذمت کی, میں نے تو سب
مذمت کی ہے.
جی اچھا, بدقسمتی سے پروگرام کا ٹائم ختم ہو گیا. ناظرین آپ نے کا موقف سنا, بات یہ ہے کہ جیسے علامہ صاحب فرما رہے تھے اور صاحبزادہ حامد رضا صاحب فرما رہے تھے, جس کا جو جاتا ہے اس کو اسی کی تکلیف ہوتی ہے. ابھی جیسے یوسف زئی صاحب نے کہا, یہ بھی بات درست ہے کہ ان کی پارٹی کے لوگ, ان کے سٹنگ منسٹرز, ان کے ایم پی اے مارے گئے ہیں, اور تو یہ جو تمام مسئلے مسائل ہیں اور بڑے سنگین مسائل ہیں, اور یہ ایک طرف شکایات بھی ہوں گی, ریاست کو جو اپنا قانون کا نفاذ ہے وہ بھی اس کو کرنا ہوگا, اور جو لوگوں کے دن جن کے دل زیادہ دکھے ہیں, جن کو لگے کہ وہ ٹارگٹ ہو رہے ہیں, ان کے حوالے سے بھی ریاست کو اور سیاست کو جواب دہ ہونا ہوتا ہے, اور دے ہیو ٹو میک دی ایکسٹرا ایفرٹ. بہرحال ہماری طرف سے جتنا ہی, ناظرین بہت شکریہ, خدا حافظ. پاکستان زندہ باد.